यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटनको मुद्दामा आगामी असार 9 गतेबाट संवैधानिक इजलासमा निरन्तर सुनवाई हुने, विघटनको मुद्दामा लिखित जवाब पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी, चुरे संरक्षण विरूद्धमा कुनै सम्झौता नहुने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई, नेपाली कंग्रेसको 14 महाधिवेशन भदौमै हुनेमा ढुक्क हुन सभापति शेरबहादुर देउवाको आग्रह, नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्य पुस्तक जफत गर्न र संलग्नलाई कार्यवाही गर्न शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठको निर्देशन, र दक्षिण कोरियामा भत्काउँदै गरेको भवन 81 बसमा खस्दा कम्तीमा 9 जनाको मृत्यु। समाचार अब विस्तारमा। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अन्तरिम आदेशद्वारा प्रतिनिधि सभा पुनस्थापना गरिदिन निवेदकले माग गरेकोमा संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगरी कारण देखाउ आदेश मात्रै जारी गरेको हो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतिवड़ा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासले लिखित जवाब पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो। इजलासले उक्त विवादमा आगामी असार 9 गतेबाट निरन्तर सुनवाई गर्ने तय गरेको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदन प्रारम्भिक सुनवाईपछि आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक 7 दिनभित्र सबै विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश जारी गरेको छ। यसैबीच प्रतिनिधि सभा विघटन सम्बन्धी विवादमा संवैधानिक इजलासले अदालतको सहयोगी एमिकस क्यूरी माग गर्ने आदेश जारी गरेको छ। आदेशमा नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनबाट 2-2 जना वरिष्ठ अधिवक्ता उपलब्ध गराउन आदेशमा भनिएको छ। एमिकस क्यूरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फबाट सरकारी वकिल सहित कानून व्यवसायीहरूले आगामी असार 10 गतेभित्र बहस नोट पेश गर्न समेत आदेशमा भनिएको छ। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको 14 महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। सभापति देउवाले हिजो वक्तव्य मार्फत कोविड 19 को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको 14 महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्नुहुँदै त्यसमा आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। सभापति देउवाले पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेश स्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान पनि गर्नुभएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सूर्य संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताउनु भएको छ। उहाँले आगामी आर्थिक वर्षको बजेटमा उल्लेखित खानी उत्खननको विषयसँग चूरे उत्खननको भाव र आशय समेत नरहेको स्पष्ट गर्नुभएको छ। नेपाल वातावरण पत्रकार समूहले आयोजन गरेको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले चूरे क्षेत्रमा कुनै पनि दोहन हुन नदिने बताउनुभयो। उहाँले चूरे क्षेत्रसँग सम्बन्धित नभएको विषयलाई चूरेसँग जोडेर राजनीति गर्न पनि आग्रह गर्नुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्य पुस्तक जफत गर्न र त्यसमा संलग्नलाई कार्यवाही गर्न निर्देशन दिनुभएको छ। पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हिजो सम्पन्न 88 भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले केही निजी प्रकाशकले पुरानो किताबको कवर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि सो निर्देशन दिनुभयो। मन्त्री श्रेष्ठले ती प्रकाशक र विक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कार्यवाही गर्न पनि पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
खुशी कसरी खुशी हुन्छ जब बाँड्ने छैन कोही छैन कोही आफ्नो भन्दैमा आफ्नो हुन सम्पर्कमा बस्या खै सम्पर्कका लागि बलियो आधार नेपाल टेलिकम हो राष्ट्रकै संसार सम्पर्कको आधार राष्ट्रको संसार नेपाल टेलिकम राष्ट्रको संसार
नेपाल टेलिकम राष्ट्रको संसार।
अब बाँकी समाचार। सरकारले आगामी साउन 1 गतेदेखि 40 माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। वन तथा वातावरण मन्त्रालय वातावरण विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाले एक विज्ञप्ति जारी गरी सरकारले आगामी साउन 1 गतेदेखि वातावरणीय प्रदूषण न्यूनीकरण गर्न 40 माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन आयात बिक्री वितरण र प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। नेपालमा कोविड 19 को पहिलो र दोस्रो लहरमा बालबालिकामा मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम एमआईएससी को संक्रमण देखिएको छ। यो बालबालिकामा देखिने कोविड 19 को संक्रमण पछिको जटिलता हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड 19 को संक्रमणको तेस्रो र चौथो लहरमा एमआईएससी संक्रमण बढ़ी देखिने जनाएको छ। कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मृगौला, छाला, आँखा जस्ता अंग सुन्निने समस्या एमआईएससी हो। मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले संक्रमणको पहिलो लहर सकिने लाग्दा नै बालबालिकामा त्यस्तो संक्रमण देखिन थालेको बताउनुभएको छ। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। महारानी एलिजाबेथ द्वितीय समक्ष बकिङम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ। भर्चुअल रूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानी समक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनु भएको थियो। सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ। ओहदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो। साथै उहाँले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको पनि बताउनुभयो। महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोविड 19 कारण नेपालको अवस्था र खोप बारेमा चासो पनि व्यक्त गर्नुभएको राजदूत रेग्मीले बताउनुभयो। प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मन्त्री परिषद विस्तार गर्नुभएको छ। उहाँले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र वीरेन्द्र प्रसाद सिंह महिला बालबालिका तथा युवा तथा खेलकुद मन्त्रालय रहनु भएको छ। उहाँहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। उता सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ। पूर्व बजेटमाथिको छलफल सकिएपछि आज दिउँसो 4 बजे प्रदेश प्रमुख गंगा प्रसाद यादवबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने तयारी गरिएको छ। त्यस्तै प्रदेश नम्बर 2 सरकारको नीति तथा कार्यक्रम पनि आज प्रस्तुत हुने भएको छ। यो वर्ष नेपालमा मनसूनजन्य विपद मुख्य गरी बाढ़ी पहिरोबाट 18 लाख भन्दा बढ़ी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदर भन्दा बढ़ी वर्षा हुने आकलन गरिएको यसपालिको मनसून झन चुनौतीपूर्ण रहने अनुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसूनमा सरदर भन्दा बढ़ी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। दक्षिण कोरियामा एउटा 5-तले भवन भत्किएर यात्रुवाहक बसमाथि खस्दा कम्तीमा 9 जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको दक्षिणी शहर ग्वाङजूमा रहेको उक्त भवनलाई भत्काउने क्रममा 81 भत्किएर रोकेर राखेको बसमाथि खसेको बीबीसीले उल्लेख गरेको छ। घटनामा 8 जना घाइते भएको पनि जनाइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले आफ्नो हानिकारक गतिविधि नरोकी कड़ा र अर्थपूर्ण परिणामको सामना गर्न तयार रहन चेतावनी दिनुभएको छ। विकसित राष्ट्रको सम्मेलन G7 भाग लिन बेलायत पुग्नु भएको का बाइडेनले अमेरिकाले आफ्नो दिनहरूमा मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ गर्ने पनि बताउनु भएको छ। अब मौसम आज देशभर प्राय बदली भई अधिकांश भागमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 20 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। प्रतिनिधि सभा विघटनको मुद्दामा आगामी असार 9 गतेबाट संवैधानिक इजलासमा निरन्तर सुनवाई हुने, विघटन मुद्दामा लिखित जवाब पेश गर्न सरकारका नाममा कारण देखाओ आदेश जारी, चुरे संरक्षण विरूद्धमा कुनै सम्झौता नहुने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको भनाई, नेपाली कंग्रेसको 14 महाधिवेशन भदौमै हुनेमा ढुक्क हुन सभापति शेरबहादुर देउवाको आग्रह, नेपालको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्य जफत गर्न र संलग्नलाई कार्यवाही गर्न शिक्षा मन्त्री कृष्ण श्रेष्ठको निर्देशन र दक्षिण कोरियामा भत्काउँदै चल्दै गरेको भवन 81 बसमा खस्दा कम्तीमा 9 जनाको मृत्यु। यसका साथै 9 बजेको समाचार यहीँ पूरा हुन्छ। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।